आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु, साथै नमस्कार, हार्दिक स्वागत छ यो कार्यक्रममा पनि। श्रोता, आज पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी रोमी 14 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यो अध्यायले हामीलाई रोमीहरूलाई लेखिएको पावलको पत्रको अन्तिम र नयाँ खण्डतिर ल्याउँदछ। यो चाहिँ परमेश्वरको सन्तानको छुट्टिने काम वा परमेश्वरको सन्तानको अलगाई, त्यो कुरा हामी यहाँ देख्छौ। छुट्टिने कुरा वा अलगाईको मतलब के हो त? मित्र, म खुलाम रूपले भन्दछु कि आज म ती व्यक्तिहरूसँग थकित भएको छु यो जो सोच्दछन् कि तिनीहरू आफैलाई अरूबाट अलगिएको, सेपरेटेड र समर्पित ख्रिस्टियन सम्झन्छन्, जबकि तिनीहरू वास्तविक समर्पित र छुट्टै अलगिएको ख्रिस्टियन होइनन्, सेपरेटेड ख्रिस्टियनहरू होइनन्। ख्रिस्टियन आचरणको दुई क्षेत्रहरू छन्। एक क्षेत्रमा बाइबल एकदम स्पष्ट छ, जुन हामीले अघिल्लो अध्यायहरूमा देखिसकेका छौं। ख्रिस्टियनहरूको कर्तव्य राज्यप्रति अधीनता र अधीनता स्वीकार गर्ने काम हो। उसले राज्यको नियम र व्यवस्थाको आज्ञा पालन गर्नु पर्दछ। उसले आफ्नो कर तिर्नुपर्छ र उसले अधिकारीहरू र अख्तियारवालाहरूलाई आदर गर्नुपर्दछ। अनि हामीले देख्यौं कि रोमी 13 अध्याय विशेष गरेर छिमेकीहरूप्रति एक ख्रिस्टियन विश्वासीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा। उसले ऋण तिर्नु पर्दछ, उसले व्यभिचार गर्नुहुँदैन, हत्या गर्नुहुँदैन, चोर्नु हुँदैन, झुटो बोल्नु हुँदैन, झुटो साक्षी बक्नु हुँदैन र अरूसँग भएको चीजहरूको लोभ लालच गर्नुहुँदैन। वास्तवमा उसले आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नुपर्दछ। विश्वासी इमान्दार सज्जन हुनुपर्दछ। तिनी मोज मजा, मतवालीपन, लड़ाई र ईर्ष्याबाट टाढा हुनुपर्दछ। बाइबल यी कुराहरूमा स्पष्ट छ। तर उही समयमा ख्रिस्टियन आचरणको त्यहाँ अर्को क्षेत्र छ जुनको सम्बन्धमा बाइबलसँग स्पष्ट वचन छैन। उदाहरणको लागि धूम्रपान गर्नु। कोही ख्रिस्टियनहरूले भन्दछन् कि यो उचित छ। मित्र, म यसको बारेमा यहाँ लेक्चर दिन चाहन्न। म यही कुरा भन्दछु कि के त्यो कुराले तपाई र मेरो स्वास्थ्य, तपाई र मेरो आर्थिक अवस्थालाई, शारीरिक अवस्थालाई असल तुल्याउँछ? त्यो चाहिँ महत्वपूर्ण छ। जुन कुराले फाइदा गर्छ त्यो कुरा तपाईँ र मैले गर्नुपर्दछ। यस खण्डमा पाउलले ख्रिस्टियनहरूको लागि ती आचरणहरूको सिद्धान्त वा नियमहरू दिन्छन् जुन शंकास्पद विषयहरू हुन्। पाउलले तीनवटा गाइडलाइनहरू दिन्छन्। पहिलो दृढ विश्वास, दोस्रो असल खराब चिन्ने विवेक, तेस्रो सोच विचार। कुनै ख्रिस्टियनसँग त्यस कुराको बारेमा दृढ विश्वास हुनुपर्दछ जुन तिनी गर्दछन्। दृढ विश्वासको मतलब हो त्यो कुरा जुनले केही कुरा हुन्छ कि भनी प्रत्याशा गर्दछ वा केही भइहाल्छ कि भनेर आशा गर्दछ वा ठान्दछ। के तिनी त्यस कुराको उत्सुकता साथ प्रतीक्षा गर्छन्, पर्खन्छन् जुन तिनी उच्च प्रत्याशामा, आशामा र उत्साह उमङ्गमा गरिरहेका छन्। दोस्रो गाइडलाइन हो विवेक। के उसले अतीतमा गरेका पछाडिका कुराहरूतिर हेर्दछन् यो सोच्दै कि तिनले सही गरे या गल्ती, या के उसले गरेको कुनै कामको लागि आफैले आफैलाई घृणा गर्दछ? अनि तेस्रो गाइडलाइन हो अरूहरूको लागि सोच विचार वा ध्यान। के अरू मानिसहरू आफूले गर्ने कामद्वारा असर गरिरहेका छन्? यी तीन गाइडलाइनहरू, यी कुराहरूले हामीलाई हाम्रा ख्रिस्टियन जीवनहरूका आचरणहरूको दिन्छन्। हाम्रा दिनहरूमा विशेष गरेर पश्चिमी मुलुकहरूमा ख्रिस्टियन आचरण विषयबारेको शंकास्पद वा प्रश्न गरिन योग्य विषयहरूमा दुई उग्र विचारहरू छन्। अनि यसले कृत्रिम वा बनावटी वातावरणको सृजना गरेको छ जुनमा कोही विश्वासी ख्रिस्टियन जीवन जिउनु पर्दछ, जुनको परिणामस्वरूप विशेष गरेर यो उग्र क्षेत्रहरूमा असामान्य वा असामान्यबाट पनि कम ख्रिस्टियनहरू भएका छन्। एउटा उग्र विचार वा दृष्टिकोणसँग संसारबाट अलगाई वा छुट्टै छुट्टिने कुराको लागि कुनै पर्खाल छैन, कुनै त्यहाँ दिवाल छैन। अनि ती मानिसहरूको जीवन संसारको उद्धार नपाएको मानिसहरूको ठिक नक्कल फोटोकपी हो। तिनीहरूको जीवन तिनीहरूले धर्मान्तरण गरी क्रिस्टियानिटीको अप्नाउनु भन्दा पहिले वा अघि जस्तै जीवन थियो त्यसबाट कति पनि भिन्नता अहिले छैन। तिनीहरू संसारका तमाम पापहरूमा लीन हुन्छन्, लिप्त हुन्छन्। संसार जहाँ जान्छ तिनीहरू त्यही जान्छन्, संसारले जे गर्छ तिनीहरू त्यही गर्दछन्, र तिनीहरू आफ्नो समय आफ्नो शक्ति त्यस्ता क्रियाकलापहरूमा बिताउँछन् जुनसँग कुनै आत्मिक लाभै छैन। त्यहाँ केही शास्त्रका अनुच्छेदहरू छन् जुनले वा जुनको तिनीहरूको लागि कति पनि अर्थ छैन। उदाहरणको लागि फिलिपी 3:17-19 पदमा भनिएको छ, ए भाइ हो, तिमीहरू मसँग सँगै मेरो देखा सिकी गर्नेहरू हौ, र जसरी हामी तिमीहरूका नमूना भएका छौ त्यसरी नै हिँड्नेहरूलाई हेर, किनभने धेरैजना यसरी हिँड्छन् जसका विषयमा मैले तिमीहरूलाई पटक पटक भने र अब पनि रुँदै भन्दछु कि तिनीहरू ख्रिष्टका क्रुसका शत्रुहरू हुन्, जसको अन्त विनाशै हो, जसको ईश्वर पेटै हो, र जसको महिमा तिनीहरूकै शर्ममा हुन्छ, जसले भौतिक कुराहरूकै ध्यान दिन्छन्। अनि त्यहाँ त्यस्ता मानिसहरू पनि छन् जो कुनै किसिमको संसारिक कुराहरूमा लाग्दैनन्, तापनि तिनीहरू ती संसारिक मानिसहरू जत्तिकै खतरा हुन सक्छन्। तिनीहरू लालचीको तर खाँदछन्, तिनीहरू मध्यले मातिन्दैनन्, तर तिनीहरू निश्चय नै प्रशस्त खाँदछन्। अनि उही समयमा तिनीहरू धेरै बोल्दछन्। तिनीहरू अरूहरूको निन्दा, अरूहरूको आलोचना, अरूहरूको खण्डन गर्नमा खुशी हुन्छन्। फेरि पाउलको अर्को कथनको उद्धृत गर्न चाहन्छु, भन्छन् फिलिपी 4:4 पदमा, अन्त्यमा ए भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मन पर्दछन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने तिनै कुराको विचार गर। मेरो मित्र, तपाईँको सोचाइको जीवनले तपाईँको आचरणलाई चाँडै होस् या पछिबाट कुनै दिन प्रभाव निश्चय नै पार्दछ। जुन कुराको बारेमा तपाईँ निरन्तर सोचिरहनुहुन्छ त्यो एक दिन तपाईँ गर्नुहुनेछ। मैले धेरै क्रिस्टियनहरू तिनीहरूले कुनै परीक्षामा गिर्नुभन्दा पहिले धेरै लामो समयदेखि त्यो परीक्षाको बारेमा सोचेथे, विचार गरेथे। अनि यस किसिमका कामहरू धेरै क्रिस्टियनहरू हुँ भनाउँदाहरूद्वारा गरिन्दछ। पाउलले तिनीहरू क्रिस्टियन हुन् या होइनन् भन्ने विषयमा प्रश्न गरेको देखिन्छन्, किनभने तिनीहरूले संसार जस्तो बिल्कुल उस्तै जीवन जिएथे। अहिले यहाँ दोस्रो समूह छ जुन विपरीत दिशामा उग्र छन्। तिनीहरूले क्रिस्टियन जीवनको नकारात्मकहरूको सिरिजहरूमा वा अनुक्रममा दर्जा घटाएका छन्। पाउले कलसियाका विश्वासीहरूलाई त्यस्तो समूहको विरूद्धमा चेतावनी दिएथे जुनको यी कुराहरूद्वारा चरित्र चित्रण गरिएका थिए, नसमात नचाख नछौ। यी मानिसहरू अनुग्रहद्वारा उद्धारमा र मसक व्यवस्थाद्वारा छुटकारा वा मुक्तमा हर्षित हुन्छन्, तर तिनीहरूले तुरन्तै 10 आज्ञाहरूको नयाँ सेट बनाउँछन् र सक्दो ती नियम व्यवस्थाको पछ्याउने कोशिश गर्छन्। तिनीहरू आफैलाई अरूभन्दा उत्तम ठान्छन्, असल ठान्छन्। तिनीहरू घमण्डी बन्दछन् र अरूको आलोचना गर्दछन्, यो सोच्दै कि तिनीहरू मात्र ठिक हुन्, तिनीहरू मात्र धर्मी हुन्, तिनीहरू मात्र स्वर्गीयको हकदारहरू हुन्। तिनीहरू नै ती व्यक्ति हुन् जसलाई पाउल उपाधि दिन्छन् 14:1 पदमा, विश्वासमा कमजोर। अनि तिनीहरू नै ती व्यक्तिहरू हुन्, तिनीहरू अति नै छुट्टै अलगिएको विश्वासी आफैलाई ठान्छन्, आफैलाई भक्त आत्मिकी ठान्छन्। आज हामी रोमी 14:1-4 पदसम्मबाट बाइबल अध्ययन गर्नेछौ। रोमी 14:1 पदमा भनिएको छ, विश्वासमा कमजोर हुने मानिसहरूलाई ग्रहण गर, तर उसको मत सम्बन्धी कुरामा वाद विवाद गर्नलाई होइन। अर्को शब्दमा भन्ने हो भने अहिले जो विश्वासमा कमजोर छ उसलाई संगतिमा ग्रहण गर, तर उसको नैतिक संकोचमाथि इन्साफको दृष्टिकोणले होइन। यसको मतलब उसको विचारमाथि, उसको आचरणमाथि दोष लगाउन वा इन्साफ गर्न संगतिमा नल्याऊ। पद 1 सबभन्दा पहिले उल्लेखित शब्द तर यसले निश्चय नै अघिल्लो अध्यायको कुराहरूको जोड्दछ। प्रेमको व्यवस्था अहिले व्यावहारिक रूपमा जानेछ। रोमी 13:1 अन्तिम खण्डमा उल्लेखित जुन निश्चय नै अनैतिकता र खराब गलत कुरा थिए, जस्तै हत्या, व्यभिचार, चोरी, झुटो साक्षी बोक्नु, लालच, यी कुराहरूको निन्दा गरेपछि पाउल अहिले शंकास्पद वा प्रश्न गरिने योग्य मामलाहरूको विषयहरूको खतराको विरूद्ध चेतावनी दिन्छन् जुन शास्त्रमा स्पष्ट रूपले निषेध गरिएको छैन त्यो कुरा गर्नबाट। विश्वासमा कमजोरीहरूको अर्थ जो सुसमाचारको महान सत्यताहरूमा विश्वासको तथ्यमा कमजोर होइन, बरु यसले विश्वासको भाव गुणको संकेत गर्दछ। यसको अर्थ हो विश्वासमा कमजोरी आचरणको मामलाहरूको बारेमा हिचकिचाउँदै बोल्दछ र अकमकिन्दछ। तिनी जान्दैनन् कि विशेष खास कुराहरूको सम्बन्धमा तिनले के गर्नुपर्दछ। यस्तो व्यक्तिलाई विश्वासीहरूको संगतिमा खुला हृदयको साथ ग्रहण गर्नुपर्दछ, स्वीकार गर्नुपर्दछ। तपाईँ तिनीहरूसँग तर्क बहस गर्नुहुँदैन, तपाईँले बरु तिनीहरूलाई ग्रहण गर्नुपर्छ मानव तिनीहरू पनि येशु ख्रिष्टमा विश्वासी हुन्। तपाईँले शंकास्पद वा प्रश्न खड़ा गरिने योग्य विषय वा मामलाहरूको बारेमा बहस शुरू गर्न उसलाई ग्रहण गर्नुहुँदैन। ख्रिस्टियन आचरणको शंकास्पद वा प्रश्न गरिने योग्य विषयमा एक विश्वासीहरूको समूहले अर्को विश्वासीहरूमाथि इन्साफ गर्नुहुँदैन। केही कुरा स्पष्ट शास्त्रमा सुस्पष्ट रूपमा निन्दा गरिएको छैन, तर कोही विश्वासीहरू यी कुराहरूबाट आफैलाई अलग राख्छन्। यो असल कुरा हो, तर तिनीहरू यो गर्न चाहन्छन् भने यो तिनीहरूको मामला हो। यी कुराहरूले ख्रिस्टियनहरूलाई छुटाउनु हुँदैन, अलग पार्नु हुँदैन। स्कोफिल्ड रिफरेन्स बाइबलसँग यसको सम्बन्धमा यस पदमाथि अति नै उपयुक्त मददगार नोट छ। चर्चसँग त्यस्ता कुराहरूमा व्यक्तिगत स्वतन्त्रताहरूको प्रश्नहरूको निर्णय गर्ने कुनै अधिकार छैन, जुन स्पष्ट रूपले शास्त्रमा निषेध गरिएको छैन। भनिएको छ, विश्वासमा कमजोर हुने मानिसहरूलाई ग्रहण गर, तर उसको मत सम्बन्धी कुरामा वाद विवाद गर्नलाई होइन। यस पदले उग्र पृथकवादी वा एक्सट्रिम सेपरेटिस्टहरूलाई आघात पुर्याउन सक्छ। विश्वासमा बलियो विश्वासीले सबै खानेकुरा खाँदछ इच्छा भए, तर कमजोर विश्वासीहरू चाहिँ साकारी हुन्छन्। बलियो विश्वासीले थाहा गर्दछ कि येशूले सबै कुरा शुद्ध पार्नुभयो। जल प्रलयपछि उत्पत्ति 9 तीन पद अनुसार परमेश्वरले सबै कुरा खानलाई दिनुभयो। उत्पत्ति 9 अध्यायको 3 पदले भन्दछ, जीवित जीवात सबै तिमीहरूका आहारका निम्ति हुनेछ, मैले हरियो वनस्पति तिमीहरूलाई दिए झै सबै थोक म तिमीहरूलाई दिन्छु। परमेश्वरले इसरायल राष्ट्रको लागि शुद्ध र अशुद्ध जनावरहरू बीच भिन्नता बनाउनु भएको थियो। राम्ररी बाइबलको शिक्षा पाएका विश्वासीले जान्दछन् कि त्यो उसको निम्ति लागू हुँदैन, किनकि प्रेरित पावल पहिलो कुरन्थी 8 अध्याय 8 पदमा भन्छन्, तर खाने कुराले हामीलाई परमेश्वरप्रति कुनै फाइदा हुँदैन, नखाएर हामी सानो हुँदैनौ र खाएर ठूलो हुँदैनौ। तपाईँलाई थाहै छ कि पत्रुसलाई प्रेरित 10 अध्याय 9 16 पद अनुसार जुप्पामा जुत्ता बनाउने सिमोनको घरमा हुँदा यस विषयको बारेमा व्यावहारिक पाठ सिकाइएको थियो। पत्रुस त्यस कुरामा घमण्ड गर्दथे कि तिनले कुनै अशुद्ध कुरा खाएका थिएनन्, जुन व्यवस्थाको विपरीतका वा व्यवस्थाले निषेध गरेका थिए। तिनी एक किसिमको छुट्टै अलगिएको जन आफैलाई ठान्छन् र त्यसमा तिनी घमण्ड गरे। पवित्र आत्माले उसलाई भन्नुभयो प्रेरित 10 अध्यायको 15 पदमा, परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नतुल्याउ। पाउले कुनै पनि मासु बिना झन्झट बिना दोषी भावना खाए, तर पत्रुससँग यसको बारेमा हिचकिच थियो, संकोच थियो। कमजोर विश्वासी जससँग साकारी पृष्ठभूमि छ उसले मासु खाने कुरामा घृणा गर्दछ, अरुचि देखाउँछ, त्यसमा कुनै उसलाई राम्रो लाग्दैन। वास्तविक नियम के हो त? कसैले मासु खान सक्छ, कसैले खान सक्दैन। परमेश्वरको अनुग्रहद्वारा कसैले मासु खाँदैन भने कसैले खान्छ। अहिले पौलको कुरा सुन्नुहोस्, 3 पदमा भन्छन्, खानेले नखाने मानिसलाई तुच्छ नठानोस् र नखानेले खानेलाई दोष नलगाओस्, किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। म यो कुरा जान्दछु कि उग्र पृथकवादी मानिसहरूलाई निन्दा गर्ने काम गलत कुरा हो। जो आफ्नो नियम अनुसार निश्चित खानेकुराहरू मासुहरू खाँदैनन्, यदि तिनीहरू खान चाहँदैनन् भने त्यो तिनीहरूको आफ्नो मामला हो। तर समस्या यो हो र मलाई अफसोस गर्ने कुरा यो हो, तिनीहरू मांसाहारीहरूलाई शिक्षा दिन चाहन्छन्, तिनीहरू सिकाउन चाहन्छन् कि निश्चित खास खास मासुहरू खानु हुँदैन, त्यो कुराहरू खानुहुन्छ। म प्राय मासु खानमा त्यति धेरै रुचि राख्दिन, तर कसैले कसैलाई निन्दा दोष दिनु हुँदैन। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँले मासु खानु हुँदैन, पाउले यहाँ उदाहरणको तवरमा मासुको प्रयोग गरेका छन्, तर यसले ती हरेक कुराको संकेत गर्दछ जुन शास्त्रमा स्पष्ट गरी निषेध गरिएका छैनन्, तब तपाईँले मासु नखानुहोस्। तर तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ मासु खान सक्नुहुन्छ, तब तपाईँ खानुहोस्, यो तपाईँको इच्छामा निर्भर छ। भनिएको छ, खानेले नखाने मानिसलाई तुच्छ नठानोस् र नखानेले खानेलाई दोष नलगाओस् किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। अनि चार पदमा भनिएको छ, अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ, त्यो खड़ा गराइनेछ किनभने त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ। यहाँ पाउल सोध्दछन्, तिमीसँग अर्काको सेवकलाई इन्साफ गर्ने के अधिकार छ? ख्रिस्टियन मित्र, तपाईँ र मसँग अर्को ख्रिस्टियन आचरणमाथि इन्साफ गर्ने के अधिकार छ जुन शास्त्रमा अनिश्चित छ वा स्पष्ट रूपमा स्पष्ट गरिएको छैन? के तपाईँ परमेश्वर हुनुहुन्छ? के त्यो व्यक्ति तपाईँ प्रति जिम्मेवार छ, जवाबदेही छ? पाउल भन्छन् कि तिनी तपाईँ प्रति जवाबदेह जिम्मेवारी छैन, तिनी परमेश्वर प्रति जवाबदेही छन्। तिनी आफ्नो मालिकको अगाडि खड़ा हुन गइरहेका छन्। त्यसकारण हामीले यस्ता कुराहरू जुन शास्त्रमा अस्पष्ट छ त्यसको बारेमा इन्साफ गर्नुहुँदैन कसैलाई। अर्को दिनमा हामी देख्न गइरहेका छौं कि ख्रिस्टियनहरूको लागि आचरणका सिद्धान्तहरू प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। अर्थ बुझिन जीवनको मैले, आफैलाई पनि मिलाइदिए। मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे, मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे। पर्खिरहेछु तिमीलाई प्रभु, पर्खिरहेछु तिमीलाई। बिलाएको जीवन फेरि मलाई दे। जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। अर्थ बुझिन जीवनको मैले, आफैलाई पनि बिलाइदिए। तिमीरो सुनिदे अर्थ खुशको बुझाइदे तिमीरो सुनिदे अर्थ खुशको बुझाइदे हृदय भित्रका चितकायो प्रभु हृदय भित्रका चितका हराएको मुस्कान तेरी फर्काइदे जिउँदो हो यीशुलाई छोडेर मैले उठको मुस्कान अर्थ बुझिन जीवनको मैले आफैलाई पनि भिलाइदिए
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 9847035679 9847035679 यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार